नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल जेठ 15 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष तृतीया तिथि, तद अनुसार 29 मे सन् 2025, नेपाल सम्बत 1145, तस लाथुवा 3। आज गणतन्त्र दिवस। आज राजधानीबाट प्रकाशित हुने प्राय सबैजसो दैनिक पत्र पत्रिकाहरूले गणतन्त्र दिवसका प्रसंगलाई प्राथमिकता दिएर समाचारहरू प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। गणतन्त्रको उपलब्धि, नागरिक पहुँचमा तीनवटै अंग शीर्षकको सामग्रीलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशन गरेको छ। नेपाली जनताको 7 दशकभन्दा लामो त्याग, बलिदानपूर्ण जनसंघर्ष र जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 17 वर्ष पूरा भएको छ। रक्तमुछिल विगतलाई शान्तिपूर्ण वर्तमानमा बदल्दै सामाजिक न्याय, स्वाधीनता र नागरिकको अधिकारका लागि युगीन रूपान्तरणको अध्याय प्रारम्भ भएको दिनको स्मरण गर्दै आज 18 गणतन्त्र दिवस मनाइँदैछ। विक्रम सम्बत 2065 जेठ 15 गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तामा रहेको राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो। राजनीतिज्ञ, न्याय सेवाका अगुवा र कूटनीतिज्ञले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नागरिकले अनुभूति गर्ने गरी राज्यका तीनवटै अंग, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको बताएका छन्। पूर्व सभामुख ओन्सरी घरती, पूर्व राजदूत प्राध्यापक डाक्टर लोकराज बराल र नेपाल बार एसोसिएशनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रले राज्यका निकायमा रूपान्तरण भएको र सेवा प्रवाहमा पनि आमूल सुधार भइरहेको बताउनुभयो। पूर्व सभामुख घरतीले संसद बैठक र सांसदलाई नागरिकले प्रत्यक्ष हेर्ने सुन्न पाइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, राजतन्त्र कालमा सार्वभौम संसद पनि छाया परे जस्तो भान हुन्थ्यो, तर गणतन्त्र प्राप्तिपछि संसद जनतासँग जोड़िएका छन्। म सभामुख हुँदा 2073 संसद बैठक प्रत्यक्ष प्रसारण शुरू भयो। अब जनताले संसदमा के भइरहेको छ र कस्ता गतिविधि, कस्ता अभिव्यक्ति आइरहेका छन् भन्ने कुरा प्रत्यक्ष रूपमा हेर्न सक्छन्। उहाँले सांसदहरू गाउँ ठाउँमा गएर जनसरोकारका सन्दर्भमा कुरा उठाइरहेको र कतिपय सांसदले जनताका पक्षमा जनतासँग जोड़िएर प्रेरक काम पनि गरिरहेको बताउनुभयो। पूर्व राजदूत प्राध्यापक डाक्टर बरालले अबको राष्ट्रिय कार्यभार नै सुशासन र विकास रहेको बताउनुभयो। उहाँले सरकारका काम कार्यवाहीमा प्रश्न उठाउन पाउने ठाउँ लोकतन्त्रले नै दिएको बताउनुभयो। नेपाल बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर मिश्रले नागरिकमा न्यायको पहुँच विस्तार भएको बताउनुभयो। उहाँले न्यायपालिकाप्रति जनविश्वास बढ़ेको बताउँदै न्याय निरूपणका लागि अदालतसम्म पुग्न सकिने वातावरण सृजना भएको बताउनुभयो। नागरिक पहुँचमा तीनवटै अंग, गणतन्त्रको उपलब्धि शीर्षकको यो खबर आजको गोर्खापत्र दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। फेरि पनि गणतन्त्र दिवसकै प्रसंग। गणतन्त्रमा नागरिक नै देशका मालिक शीर्षकमा लोकराज बरालको सामग्री गोर्खापत्र दैनिकबाट लिँदैछौं। समुन्नत, समृद्ध र सुशासनयुक्त देश बनाउने महान लक्ष्य र अभिवारा पूरा गर्ने अठोट साथ आज गणतन्त्र दिवस मनाइँदैछ। राजनीतिक अधिकार प्राप्तिपछि अब देशले सुशासन, विकास र अर्थतन्त्रमा सुधार खोजिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नेपाली नागरिकले नागरिकको हैसियतले देशलाई रूपान्तरण गर्न खबरदारी गरिरहनुपर्छ। आफ्ना मत मार्फत नेतृत्वलाई सचेत गराइरहनुपर्छ। समग्रमा गणतन्त्रलाई सुदृढ गरी देश बनाउनु हुटहुटी धैर्यपूर्वक कायम राखिरहनुपर्छ। हुन त नेपालको राजनीति र समग्र अवस्थालाई विश्लेषण गर्दा प्रष्ट हुन्छ, राजनीति मात्र होइन, हामी जनता पनि अस्थिर नै छौं, मनस्थिति पनि अस्थिर छ। अस्थिरताको बीजारोपण अहिले मात्र भएको होइन, राणा शासन त 104 वर्ष चल्यो, त्यसअघि दरबारभित्र यस्तै हुन्थ्यो, छिनछिनमै सरकार परिवर्तन हुन्थे। राणा शासन अघि पनि राजाले कुनै व्यक्तिलाई सरकारमा ल्याउने हटाउने गर्थे, त्यो सिलसिला अविराम थियो। गणतन्त्र दिवसका सन्दर्भमा आलेख तयार पार्दै गर्दा इतिहासको मन्थन, वर्तमानको समीक्षा र भविष्यको गन्तव्यबारे प्रश्न हुनुपर्छ। शुरूआत पञ्चायतकालबाटै गरौं। पञ्चायतभित्र पनि राजा केन्द्रीय भूमिकामा थिए, तर त्यहाँ कति प्रधानमन्त्री परिवर्तन भए? तुलसी गिरी, सूर्यबहादुर थापा, कृतिनिधि विष्ट, नगेन्द्र प्रसाद रिजाल, लोकेन्द्र बहादुर चन्द, मरिषमान सिंह श्रेष्ठ, गेहेन्द्र बहादुर राजभण्डारी पटक पटक सरकारको नेतृत्वमा पुगे। त्यसैले यहाँ सानो कुरा भयो भने ठूलै हल्ला हुने रहेछ, अस्थिरता भयो, देशमा केही भएन भन्ने भाष्य बनाउँदै गर्दा इतिहासलाई हेर्नै पर्छ र भविष्यमा यस्तो नहोस् भन्ने चाहना राखेर कार्यशैली बदल्नुपर्छ। यो प्रसंग गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाट अनलाइनको लतले अफलाइनमा निद्रा शीर्षकको सामग्री लिँदैछौ। 24 वर्षे सीडी, नाम परिवर्तन, घर परिवारसँग टाढा काठमाडौँमा बस्छन्। पढ़ाईको सिलसिलामा काठमाडौँ आइपुगेका उनी दुई वर्षे कोर्स पढ़िरहेका छन्, तर चार वर्ष पूर्ण लाग्यो, कोर्स अझै सकिएको छैन। भएको के रहेछ भने एक्लै बस्ने सिडी राति स्क्रीनमा धेरै समय बिताउने रहेछन्। सुत्नुपर्छ भन्ने थाहा हुँदाहुँदै पनि अब एकैछिन भन्दै स्क्रीनमा समय बिताउँदा रहेछन्। नसुतेकामा वा कुनै फाइदा पुग्ने काम नगरेकामा उनलाई हरेक रात पछुतो हुन्छ। बिहान निन्द्रा नपुगेर कक्षामा जान नसक्दा आफैसँग बाचा गर्छन्, आज त समयमै सुत्छु तर अर्को दिन फेरि उस्तै समस्या दोहोरिन्छ। पछि यही बानी हटाउनका लागि उनी मनोचिकित्सक वा युजलमान सिंह कहाँ पुगे। सुत्ने समय धकल्दै जानेहरूको संख्या डरलाग्दो रूपमा बढ़िरहेको विभिन्न अध्ययनहरूले देखाएको छ। फ्रन्टायर इन साइकोलोजीमा सन् 2021 प्रकाशित एक अध्ययनका अनुसार विशेष गरी युवाहरूले जानी जानी ढिलो सुत्ने गरेका छन्। अध्ययनले स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा हुँदाहुँदै पनि धेरैजसो युवाले राति अबेरसम्म मोबाइलमा स्क्रोल गर्ने, सोशल मीडिया प्रयोग गर्ने वा अनलाइन भिडियो हेरेर समय बिताउने गरेका छन्। यो प्रसंगलाई आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ। आजको नागरिक दैनिकबाट गोली भन्दा आलु बलियो शीर्षकको खबर लिँदैछौ। विप्लव भन्ने बित्तिकै धेरैलाई बम र बन्दको सम्झना आउँछ। विगतमा बम विस्फोट गराएर नेपाल बन्द र चन्दा असुली गरेको आरोप उनलाई लागेको थियो, तर पछिल्ला वर्षमा विप्लव रक्तक्रान्तिबाट कृषि क्रान्तिमा लाग्नु भएको छ। कृषि क्रान्ति मार्फत समाज परिवर्तनमा लागेका विप्लवको आलु बम अहिले निकै चर्चामा छ। विप्लव अर्थात नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले 2,00,000 किलोग्राम आलु उद्योगपति विनोद चौधरीलाई बेचेसँगै उहाँको क्रान्ति रूपान्तरणको चर्चा चलेको हो। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुल्सीपुरले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले नेपालकै धनी उद्योगी चौधरीले आफूहरूले उत्पादन गरेको आलु बिक्री गरेको बताउनुभयो। आलु त हामीले विनोद चौधरीलाई नै दियौं र अस्ति उहाँसँग काठमाडौँमा भेट पनि भएको थियो। विप्लवले भेटघाटमा भन्नुभएको थियो, उहाँले मेरा लागि त त्यो एउटा मिरेकल जस्तै हो भन्नुभएको थियो। सोचे भन्दा धेरै आलु उत्पादन गरेर दिएपछि चौधरी छक्क परेको उहाँले बताउनुभयो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। तेह्र दिन अगावै नेपालमा मनसून भित्रिँदै शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। यस वर्षको मनसून 13 दिन अगावै नेपाल भित्रिने भएको छ। प्री मनसूनले मनसून भित्रिनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसून भित्रिन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। अबको 2 दिनभित्र नेपालमा मनसून भित्रिने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सगरमाथा आरोहणका 72 वर्ष शीर्षकको सामग्री गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकबाट बाढ़ी पहिरोसहित विपदबाट 20,00,000 जनसंख्या प्रभावित हुने आकलन शीर्षकको सामग्री लिँदैछौ। सरकारले यसपालि बर्खामा बाढ़ी पहिरो लगायत विपदका घटनाबाट 4.5 लाख घर परिवारका 20,00,000 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। गृहमन्त्री रमेश लेखक अध्यक्षताको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 32 औं बैठकले हिजो स्वीकृत गरेको मनसून पूर्व तयारी कार्य योजनामा 4,57,145 घर परिवारका 19,97,731 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रममा खबर सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। अमेरिकी विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने ट्रम्पको नीति शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। अमेरिकी सरकारले त्यहाँका शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना रोक्न नयाँ नीति अघि बढ़ाएको छ। गत साता हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना कार्यक्रम र व्यवस्थापन प्रणाली खारेज गर्न जारी गरेको आदेश तत्काल कार्यान्वयनमा संघीय अदालतले रोक लगाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकाभरका विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना रोक्ने नयाँ नीति अघि बढ़ाउनु भएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अर्बौंका ठेक्का मिलेमतोमा शीर्षकको सामग्री अन्नपूर्ण पोस्ट दैनिकबाट लिँदैछौ। सार्वजनिक खरिद ऐन 2063 र सार्वजनिक खरिद नियमावली 2064 को उद्देश्य खरिद कार्यलाई प्रतिस्पर्धी र मितव्ययी बनाउनु हो। त्यसैका लागि खुला बोलपत्र आह्वानको व्यवस्था गरिएको छ, तर निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा त्यस्तो भेटिएन। यहाँ 7 अर्ब लागतको अस्पताल बनाउन 7 अर्बमै ठेक्का सम्झौता भएको छ। घटी घटाउमा ठक्का आह्वान गरे तापनि 0.002% मात्र कम भयो। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। आजको गोर्खापत्र दैनिकबाट मकै आयात समेत बढ्दो, 10 महिनामा 16 अर्बको आयात शीर्षकको खबर लिँदैछौं। कृषि प्रधान मुलुक नेपाल मकैमा समेत आयातमै भर पर्नु परेको छ। स्थानीय स्तरमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा आयातमै भर पर्नु परेको हो। भन्सार विभागको तथ्याङ्क अनुसार मुलुकमा चालू आर्थिक वर्ष 2081-82 10 महिना साउन वैशाखसम्म 15,93,49,00,000 रूपियाँ बराबरको 2,79,999 मेट्रिक टन मकै आयात भएको छ। यो खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। व्यवसाय दर्ता निशुल्क, नवीकरण पनि गर्नु नपर्ने शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। सरकारले अब सबै प्रकारका व्यवसाय दर्ता निशुल्क रूपमा गर्ने भएको छ। आउँदो एक वर्षभित्र सबै किसिमका व्यवसाय निशुल्क दर्ता गर्ने तयारीमा जुटेको सरकारले व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था पनि हटाउने भएको छ। सरकारले हालै स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 अनुसार व्यवसायको दर्ता निशुल्क गर्ने तथा नवीकरणको झन्झट हटाउने सरकारको योजना छ। यी दुवै काम आउँदो एक वर्षभित्रै सम्पन्न हुनेछन्। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आईपीएलमा पालो प्लेअफको शीर्षकको सामग्री कान्तिपुर दैनिकबाट लिँदैछौ। इण्डियन प्रिमियर लीग आईपीएल बिहिबारदेखि प्लेअफमा प्रवेश गर्दैछ। यसक्रममा विराट कोहली सामु पहिलो पटक उपाधि जित्ने बलियो अवसर तयार हुन सक्नेछ। उनले 9 वर्ष अगाडि आफै कप्तान हुँदा फाइनलमा बेहोरेको पीड़ादायी हार यसपल्ट बोलाउन सक्नेछन्। पहिलो क्वालिफायरमा कोहलीको रोयल च्यालेन्जर्स बेंगलुरूले अंक तालिकाको शीर्षमा रहेको पंजाब किंग्स विरूद्ध मुल्लानपुरमा खेल्दैछ। बेंगलुरूले मंगलबार लखनऊ सुपर जायन्ट्सलाई हराएर दोस्रो स्थान हात पारेको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम यही सकिन्छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।